Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार घोषणा गर्यो। रत्नबहादुर गहा मगर र हरिमाया शर्मालाई उम्मेद्वार बनाउने निर्णय।
जङ्गली हात्तीको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आसपासका बासिन्दा मर्कामा यो वर्ष 6 जनाले ज्यान गुमाए।
मध्यपश्चिमका बाँके बर्दिया र दाङ बर्ड फ्लूको उच्च जोखिममा, बर्ड फ्लू भित्रिन नदिन उच्च सतर्कताका साथ काम गर्ने सरकारवालाको प्रतिबद्धता।
भूमध्य सागर हुँदै युरोप प्रवेश गर्न खोज्ने 240 जना आप्रवासी चढेको डुङ्गा लिबियाको तटीय क्षेत्रमा डुब्यो।
र एसिया कप छनौट खेल्न फिलिपिन्स जाने नेपाली फुटबल टोलीको विदाई, उत्कृष्ट प्रदर्शन गर्ने कप्तान विराज महर्जनको भनाइ।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरमा पार्वती र डिलुको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेकपा माओवादी केन्द्रले सुर्खेतको वीरेन्द्रनगरमा सभा गरेको छ। सभा संगठन विभाग प्रमुख रामबहादुर थापाले स्थानीय तहको चुनावलाई सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वदेशी शक्तिहरू एक भएर लागेमा विदेशी तत्त्वलाई परास्त गर्न सकिने र साँच्चीकै नयाँ नेपाल निर्माण हुने बताउनुभयो।
जनताको अधिकार जो हामीले प्राप्त गरेका छौँ, जो स्वायत्तता, संघीयता, धर्मनिष्ठा, समावेशी समावेशिता भनेर हामीले जो भनेका छौँ चाहिँ त्यो अहिले पूर्ण त छैनन्, तर त्यसको रक्षाको निम्ति र त्यसलाई पूर्ण बनाउनको निम्ति उहाँहरू पनि चाहिँ एउटा संकल्प सहित अगाडि बढ्नुहुनेछ र नेपाललाई एउटा आधुनिक नेपालको रूपमा, नयाँ नेपाल भनेको आधुनिक नेपाल, विकसित नेपाल, एउटा समृद्ध नेपाल, एउटा सम्मानित नेपाल हो चाहिँ आधुनिक नेपाल भनेको, नयाँ नेपाल भनेको चाहिँ, र नयाँ नेपालको निम्ति उहाँहरूले चाहिँ आफूलाई आफ्नो जीवनलाई त्यसको निम्ति समर्पित गर्नुहुनेछ। यही अपिल म उहाँहरूसित पनि गर्न चाहन्छु र म सबै अन्य चाहिँ जो राजनीतिक दलहरूमा आस्था राख्ने राजनीतिक दलहरूलाई पनि म अपिल गर्न चाहन्छु। यो
उहाँले आर्थिक विकासका लागि गाउँ स्तरमा पनि सबैजना एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। जनताको अधिकारलाई स्थापित गर्न हिमाल पहाड तराई एकजुट हुनुपर्नेमा उहाँको भनाइ छ।
त्यस कारण जनताको अधिकार, जनताको चाहिँ प्रभुत्व, जनताको सरकार, मजदुर किसानहरूको सरकार, मजदुर किसानहरूको व्यवस्था हामीलाई त्यो प्राणभन्दा प्यारो छ र त्यसको निम्ति पनि हामीलाई एकता अपरिहार्य छ। मधेस र पहाड अलग भएर पूर्व र पश्चिमका जनताहरू चाहिँ अलग अलग भएर चाहिँ हामीले हाम्रो चाहिँ अधिकारलाई चाहिँ हामी स्थापित गर्न सक्दैनौँ चाहिँ, हामीले प्राप्त गरेका चाहिँ उपलब्धिहरूको हामीले रक्षा गर्न सक्दैनौँ चाहिँ। त्यस कारणले हामीलाई जनता प्राणभन्दा प्यारो छ, जनताको एकता प्राणभन्दा प्यारोको छ।
यस्तै पूर्व गृहमन्त्री समेत रहनुभएका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले प्रदेश नम्बर 6 विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारको लागि विभिन्न अवसर ल्याउनु पर्ने बताउँदै अब युवा विदेशी नफर्ने बताउनुभयो। बस्नेतले मुलुकमा संघीयता कार्यान्वयन भएसँगै गाउँ गाउँमा सेवा पाइने भन्दै अन्य केन्द्रको मुख ताक्नु नपर्ने बताउनुभयो।
हामीले केन्द्रीकृत चरित्रको राज्य व्यवस्था र स्वरूपको अन्त गरेर प्रदेशमा व्यवस्थापिका, प्रदेशमा न्यायपालिका हुने अर्को एउटा चाहिँ प्रणाली स्थापना गरेका छौँ। हामीले हरेक गाउँपालिकामा, हरेक नगरपालिकामा स्थानीय सरकार निर्माण गर्ने प्रणाली स्थापना गरेका छौँ। लगाम बेतानका दाजुभाइहरू, सिन्काका दाजुभाइहरू अब जमिनको रजिस्ट्रेसन पास गर्नको लागि वीरेन्द्रनगर आइराख्नु पर्दैन। भोलि तपाईँले निर्माण गर्ने स्थानीय सरकारले तपाईँका सहकारीहरू त्यही गाउँपालिकामा दर्ता गरेको हुनेछ। तपाईँको जमिनको रजिस्ट्रेसन त्यही गाउँपालिका र नगरपालिकामा सम्पन्न गरेको हुनेछ। तपाईँले गाउँ परिषद, नगर परिषदबाट सिफारिस गरेर पठाएका योजनाहरू जिल्ला परिषदबाट कतै काटिएर आउने हुन् कि, जिल्ला परिषदबाट सिफारिस गरेर पठाइएका योजनाहरू केन्द्रबाट कटेर आउने हुन् कि भनेर तपाईँले चिन्ता राख्नुपर्ने अवस्था अब छैन, किनकि स्थानीय सडकहरू, खाने पानीहरू, सिँचाइको व्यवस्थाहरू अब गाउँपालिकाहरूले नै, स्थानीय सरकारहरूले नै त्यसको लागि बजेटको विनियोजन गर्नेछन्, योजनाको तर्जुमा गर्नेछन्।
सभामा माओवादी केन्द्रका सचेतक सीता नेपालीले सुर्खेतमा रहेका बाढी पीडितका लागि पार्टीले आवाज उठाएको बताउँदै अब राज्यमा हरेक निकायमा महिला सहभागिता अनिवार्य हुनुपर्ने बताउनुभयो। अखिल नेपाल क्रान्तिकारी महिला सङ्घ 6 नम्बर प्रदेशको संयोजक हरिमाया शर्माले जनताको आत्मीय पार्टी माओवादी भएको बताउँदै परिवर्तनकारी महिलालाई माओवादीले अगाडि बढाएको बताउनु भएको छ। कार्यक्रम माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर जीसीको सभापतित्वमा भएको हो। वीरेन्द्रनगरको पिपल चौतारामा भएको सभा सुरु हुनु अघि जिल्लाका विभिन्न गाउँ र नगरपालिकाबाट आएका सहभागीहरूले स्थानीय मंगलगढी चोकबाट जुलुससहित जनसभा स्थल पिपल चौतारामा पुगेका थिए।
यसैगरी माओवादी केन्द्र सुर्खेतले वैशाख 31 मा हुने स्थानीय तहको चुनावका लागि वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पार्टीको तर्फबाट उम्मेद्वार घोषणा गरेको छ। माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा रत्नबहादुर गहामगर र उपप्रमुखमा हरिमाया शर्मालाई उम्मेद्वार बनाउने घोषणा गरेको छ।
पछिल्लो समय जङ्गली हात्तीको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जका आसपासका बासिन्दाले मर्कमा परेका छन्। समूहमा आउने जङ्गली हात्ती बाहेक एक्लै हिँड्ने फुच्चे भाले हात्तीको आक्रमणबाट बर्दियामा मात्र यो वर्ष 6 जनाको ज्यान जानुका साथै 4 जना घाइते भएका छन्। हात्तीको आक्रमणबाट निकुञ्ज वरपरका बस्तीमा 22 बिघा जमिनको खेतीबाट नष्ट हुनुका साथै 400 घर भत्केको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो। निकुञ्जले हात्तीको आक्रमण रोक्न हाल विद्युतीय तार लगाउनुका साथै परम्परागत उपाय अपनाउँदै आएको छ। बर्दिया निकुञ्जमा करिब 100 को संख्यामा जङ्गली हात्ती रहेको उहाँले जानकारी दिनुभयो। निकुञ्जले हात्तीको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनै 5 लाख राहत र 30,000 रुपियाँ क्रिया खर्च प्रदान गर्दै आएको छ।
यसैबीच निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले 1,25,00,000 मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट औषधि र औषधि प्रयोग गर्न उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो। आगामी 2 महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो। चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा 25,000 रुपियाँ बराबरको खर्च हुने बताउँदै महानिरीक्षक खड्काले हात्तीलाई त्यसभन्दा बढी औषधि खर्च लाग्ने बताउनु भएको छ। मातिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुक मार्फत औषधिको प्रयोगले नियन्त्रणमा लिने जनाइएको छ।
विश्व क्षयरोग दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले क्षेत्रीय अस्पताल र कटकुवा स्वास्थ्य चौकीमा रहेका बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको जनाइएको छ। यस्तै पश्चिम सुर्खेतमा रहेको साबिकका बिजोरा र गुमी गाविसमा क्षयरोग सम्बन्धी अन्तर्क्रिया गरिएको छ। सुर्खेतमा चालु आर्थिक वर्षको 8 महिनामा क्षयरोगका 367 नयाँ बिरामी थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षय कुष्ठरोग अधिकृत पदम खत्रीले मध्यपश्चिम क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बिरामी संख्यामा कमी आएको जानकारी दिनुभयो। गरिबी, बसाइसराई, खुल्ला सिमाना, अशिक्षा र सामाजिक संरचनाका कारण यो रोग निवारणमा चुनौती देखा परेको उहाँको भनाइ छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सय कुष्ठरोग अधिकृत गणेश भक्त गौतमले बिरामीले नियमित औषधि सेवन नगर्ने समस्याले निरोगीमा समेत रोग सर्ने गरेको बताउनुभयो। रोग लुकाएर बस्ने संस्कारले गर्दा चुनौती बढेको भन्दै उहाँले बिरामीहरूले स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा लगातार 6 महिनासम्म औषधि सेवन गरेमा यो रोग निको हुने बताउनुभयो। क्षयरोगको औषधि जिल्ला र स्वास्थ्य संस्थामा खुवाउने व्यवस्था गरिएको भए पनि बिरामीहरूले रोग लुकाउँदा समस्या भएको उहाँको भनाइ छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत देखेमा, साँझपख ज्वरो आएमा र शरीर कमजोर हुँदै गएमा स्वास्थ्य संस्थामा तत्काल जाँच गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ। जर्मन चिकित्सक रबर्ट कुकले सन् 1882 मार्च 24 तारिकमा क्षयरोग अर्थात् टिबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च 24 विश्व क्षयरोग दिवस मनाउने गरिएको हो।
विश्व क्षयरोग दिवसको अवसरमा किसान माइक्रो फाइनान्स वित्तीय संस्था शाखा कार्यालय कैलाली त्रिशक्ति भजनीले र्यालीको आयोजना गरेको छ। क्षयरोग अन्तर्गतका लागि ऐक्यबद्धता हौ भन्ने नारा सहित भजनी त्रिशक्ति नगरपालिका बजार परिक्रमा गरी सभा गरिएको छ। सभाका सहभागीले क्षयरोग नियमित औषधि खाएमा पूर्ण रूपले निको हुने भन्दै यसलाई लुकाउन नहुनेमा जोड दिएका शाखा प्रबन्धक रमेश धामी जानकारी दिनुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। मध्यपश्चिम क्षेत्र बाँके बर्दिया र दाङ बर्ड फ्लूको उच्च जोखिममा रहेका छन्। वीरेन्द्रनगरमा भएको बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समन्वय समितिको बैठकमा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतका वरिष्ठ पशु चिकित्सक कृष्ण राज पाण्डेले यो जानकारी दिनुभएको हो। यस्तै सुर्खेत र सल्यान मध्य जोखिममा रहे पनि यो क्षेत्रमा अरू जिल्ला भने बर्ड फ्लूको न्यून जोखिममा रहेको उहाँको भनाइ छ। बैठकमा सरकारवालाले बर्ड फ्लूको बारेमा चेतना जगाउन सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। बैठकमा क्षेत्रीय पशु निर्देशक डाक्टर किशनलाल भट्टले बर्ड फ्लू रोग नियन्त्रणका लागि बहुपक्षीय एवं बहुद्देशीय योजना र एकबद्धता आवश्यक रहेको बताउनु भएको छ। बैठकले बर्ड फ्लू वितरण नदिन उच्च सतर्कताका साथै काम गर्ने, पशुपक्षी जन्य ओसार पोसारमा निगरानी राख्ने लगायतका निर्णय पनि गरेको छ। नेपालमा सन् 2009 झापामा पहिलो पटक बर्ड फ्लू देखिएकोमा अहिलेसम्म यस सम्बन्धी 233 घटना भएका छन्। सन् 2017 पोखरामा एउटा र सुनसरीमा दुईवटा ठाउँमा बर्ड फ्लू देखिएको छ। यस्तै बर्ड फ्लू विषाणुद्वारा पंक्षीमा लाग्ने र रोग पंक्षीबाट अरू पंक्षीमा सर्नुका साथै मानिसमा समेत सर्ने र अत्याधिक मृत्युदर हुने प्राण घातक रोग मानिएको छ। बैठकमा चारवटै सुरक्षा निकाय, क्षेत्रीय प्रशासन लगायत सरकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
प्युठानमा हिजो बिहान भएको जीव दुर्घटनामा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अम्बिका गजरेलको उपचारको क्रममा ज्यान गएपछि ज्यान गुमाउनेको संख्या 7 पुगेको हो। ललितपुर 14 तिखे देवलकी अम्बिकाको बुटोलमा उपचारको क्रममा ज्यान गएको हो। स्वर्गद्वारी नगरपालिका 4 स्थित रुमालेमा जीव दुर्घटनामा परि ललितपुर 14 तिखे देवलका दिनेश ध्वज बस्नेत, पद्या बस्नेत, दीक्षा बस्नेत र डिहा बस्नेतको ज्यान गएको थियो। उनीहरू सबै एक परिवारका रहेको प्रहरीले जनाएको छ। यस्तै ललितपुर 14 सृष्टि बराल र सुनिता श्रेष्ठको घटनास्थलमै ज्यान गएको पनि प्रहरीले जनाएको छ। 8/15/61 नम्बरको जीव दुर्घटनामा घाइते हुनुभएका चालक सरोज घले र सुशीला बरालको बुटोलमा उपचार भइरहेको छ। स्वर्गद्वारी दर्शनमा हिँडेका तीर्थयात्रीहरू दुर्घटनामा परेका हुन्।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले कृषकहरूलाई 8 क्विन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको छ। जिल्लाको खाद्य सुरक्षालाई मध्यनजर गर्दै बीज वृद्धि गर्ने उद्देश्यले कृषकलाई 8 क्विन्टल उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ। कार्यालयद्वारा बाली विकास कार्यक्रम अन्तर्गत 50% र कृषि प्रसार कार्यक्रम अन्तर्गत 75% अनुदानमा कृषकलाई उन्नत जातको धानको बिउ वितरण गरिएको हो। कार्यालयका प्राविधिक सहायक मोहन सिंह महतले जिल्लाका 4 कृषि सेवा केन्द्र मार्फत कृषकहरूलाई 4 उन्नत जातको धानको बिउ अनुदानमा वितरण गरिएको बताउनु भएको छ। कृषि अनुसन्धान केन्द्र विजयनगरले सिफारिस गरेको लेकाली 1 र 3 कालो जातको उन्नत जातको धान र चन्दननाथ 1 कालो तथा चन्दननाथ 3 सेता जातको उन्नत जातको धानको बिउ वितरण गरिएको महतले जानकारी दिनुभयो।
नेपाल सरकार अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार पुण्य प्रसाद रेग्मीले दैलेख जिल्लालाई विश्व मानव चित्रमा चिनाउन आवश्यक रहेको बताउनु भएको छ। रिपोर्ट्स क्लब दैलेखले गरेको साक्षात्कार कार्यक्रममा रेग्मीले दैलेख जिल्ला प्राकृतिक, ऐतिहासिक, प्रतात्विक, सांस्कृतिक सम्पदाले भरिपूर्ण भएकाले यसलाई विश्व समुदायमा चिनाउन जिल्लावासी सबै लाग्नुपर्ने बताउनुभयो। उहाँले जिल्लामा सङ्ग्रहालय, पुस्तकालय र मानसरोवरसम्म पुग्न 2 लेनको सडक बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ।
वैशाख 31 हुने स्थानीय तहको निर्वाचनको लागि जुम्लामा 74 मतदान केन्द्र तोकिएको छ। नयाँ संरचना अनुसार 1 नगरपालिका सहित 7 गाउँपालिका 74 मतदान केन्द्र निर्धारण गरिएको छ। जनसङ्ख्या तथा भौगोलिक आधारमा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। निर्वाचन आयोगबाट जनसङ्ख्याको चाप हेरेर कुनै गाउँपालिका मतदान बढी सिफारिस भएर आएको निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले जानकारी दिनुभयो।
भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर शहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई स्थानीय एक व्यक्तिले 12 धुर जग्गा दान गरेका छन्। नेपाली सेनाका पूर्व सुबेदार दामोदर प्रसाद अधिकारीले कञ्चनपुरको डोके बजार नजिकै रहेको करिब 8 लाख मूल्य पर्ने 12 धुर जग्गा सहित पत्नी लक्ष्मी गौतमको नाममा नामसारी गर्नुभएको छ। उहाँले आफ्नो 1 महिनाको पेन्सन बाबत पाउने 15,000 रुपियाँ समेत दिनुभएको छ। यसअघि गौतमको परिवारलाई नेकपा एमाले 5 लाख र माओवादी केन्द्रले 6 लाख नगद सहयोग गरेका छन्। शहीद गौतमका 3 छोरीहरू संरक्षक रहने गरी जग्गा दान गरेको अधिकारीले बताउनुभयो। अधिकारीले घाइते टिकाराम चफागाईको परिवारलाई भेटेर 5,000 रुपियाँ समेत सहयोग गर्नुभएको छ। फुनबास नगरपालिका 8 आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कलभर निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन 26 गते 30 वर्षीय गौतमको मृत्यु भएको थियो। उहाँलाई सरकारले शहीद घोषणा गरेर नगद 10 लाख दिने निर्णय गरेको थियो।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू। सुरक्षित बास सबैलाई, खेतीयोग्य जमिन किसानलाई भन्ने मूल नाराका साथ भूमि अधिकारका लागि किसान जागरण यात्रा बाँकेको उदरापुरदेखि सुरु हुने भएको छ। नेपालगञ्जमा पत्रकार सम्मेलन गरी आजदेखि सुरु हुने कार्यक्रमको बारेमा जानकारी गराइएको हो। जिल्ला भूमि अधिकार मञ्च बाँकेका अध्यक्ष जसवीर ओलीले भूमि अधिकारबारे चेतना फैलाउन र सरकारवाला निकायको ध्यान आकर्षण गराउन अभियान थालेको बताउनुभयो। अभियान चैत 18 गते जिल्ला प्रशासन कार्यालयमा कोण सभा गरी सम्पन्न हुनेछ।
जिल्ला कारागार कैलालीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा कैदीबन्दीलाई समस्या हुने गरेको छ। 125 कैदीबन्दी राख्ने क्षमताको कारागारमा 421 कैदीबन्दीले बस्नुपर्दा सुत्न खान लगायतका समस्या भएको हो। 421 मध्ये 3 नाबालक, 32 जना महिला, 386 जना पुरुष कैदीबन्दी रहेका छन्।
अछाममा भिरबाट लडेर 1 किशोरीको ज्यान गएको छ। कमल बजार नगरपालिका 7 का 15 वर्षका धनसरा कामीको भिरबाट लडेर ज्यान गएको हो। घाँस काट्नका लागि जङ्गलमा गएका बेला सामुदायिक वनको हुम्को भन्ने ठाउँमा भिरबाट लडेर धनसराको ज्यान गएको बताइएको छ।
भारतका लागि नेपालका राजदूत दीपक कुमार उपाध्यायले नेपाललाई थप विद्युत उपलब्ध गराउन भारत सरकार समक्ष आग्रह गर्नुभएको छ। राजदूत उपाध्यायले भारतीय विदेश मामिला राज्य मन्त्री एमजे अकबरसँग शिष्टाचार भेटवार्ता गरी थप विद्युत उपलब्ध गराउन आग्रह गर्नुभएको हो। नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइनमा रूपमा रहेको कुसाहा कटैया र रक्सोल परवानीपुर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। ती प्रसारण लाइन मार्फत थप 50-50 मेगावाट विद्युत आयातको तयारी नेपाल सरकारले गरेको छ। नेपाल सरकारले आधिकारिक निर्णय नगर्दा विद्युतीय आयात हुन सकिरहेको छ। राजदूत उपाध्यायले थप विद्युत उपलब्ध गराउन विषयमा कुराकानी गर्नुभएको छ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमत हुने दावी गर्नुभएको छ। रोल्पाको लिवाङमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहज रूपमा स्थानीय तहको चुनाव हुने दावी गर्नुभयो। परदेश सीमाङ्कनको विषयलाई पछि टुङ्ग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको मन्त्री महराको भनाइ छ। उपप्रधान तथा अर्थमन्त्री महराले स्थानीय तहको प्रारम्भिक खर्चका लागि बजेट विनियोजन भइसकेको समेत बताउनुभयो।
भेरी खबरमा अब एउटा विदेशको खबर। भूमध्य सागर हुँदै युरोप प्रवेश गर्न खोज्ने 240 जना आप्रवासी चढेको डुङ्गा समुद्रमा डुबेको छ। स्पेनको एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा यी आप्रवासी चढेको डुङ्गा डुबेको जनाएको छ। सहायता दलले अहिलेसम्म समुद्रबाट 5 जनाको शव निकालेको पनि जनाएको छ। मानव तस्करले डुङ्गामा क्षमताभन्दा बढी आप्रवासीलाई लिएर गइरहेका बेला डुङ्गा डुबेको हो। अघिल्लो वर्ष युरोप प्रवेश गर्न खोज्ने आप्रवासी चढेका डुङ्गा दुर्घटना हुँदा 5,000 भन्दा बढीको मृत्यु भएको थियो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न आज फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ। एन्फा कम्प्लेक्स 7-2 बाटोमा भएको कार्यक्रममा खेलाडीलाई शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री दलजित सिर्पाइलीले नेपाली टोलीले री पनि जितको खुसी दिनेमा आफू ढुक्क रहेको बताउनुभयो। उहाँले फुटबलका संरचना विकासका लागि आगामी बजेटमा ठूलो रकम खर्च तयारी भइरहेको पनि बताउनुभयो। एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले विभिन्न कारणले कुनै देशसँग नेपाली टोलीले अभ्यास खेल्न नपाए पनि तर फिलिपिन्ससँग ढुक्क खेल्न आग्रह गर्नुभयो। कप्तान विराज महर्जनले नेपाल भन्दा फिलिपिन्स बलियो देश भए पनि आफूहरू जित्नकै लागि मैदानमा उत्रिने बताउनु भएको छ। आउँदो मङ्गलबार फिलिपिन्ससँग हुने खेलको लागि चैत 2 गते 20 सदस्यीय नेपाली घोषणा भएको थियो। नेपाल रहेको समूह एफमा ताजकिस्तान, एमन र फिलिपिन्स रहेका छन्। नेपालले होम एन्ड अवे पद्धति अनुसार यी 3 देशसँग 6 खेल खेल्नेछ। समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् 2019 युएमा हुने एसिया कप खेल्न पाउनेछ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार घोषणा गर्यो। रत्नबहादुर गाहा मगर र हरिमाया शर्मालाई उम्मेद्वार बनाउने निर्णय।
जङ्गली हात्तीको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा मर्कामा यो वर्ष 6 जनाले ज्यान गुमाए।
मध्यपश्चिमका बाँके बर्दिया र दाङ बर्ड फ्लूको उच्च जोखिममा, बर्ड फ्लू भित्रिन नदिन उच्च सतर्कताका साथ काम गर्ने सरकारवालाको प्रतिबद्धता।
भूमध्य सागर हुँदै युरोप प्रवेश गर्न खोज्ने 240 जना प्रवासी चढेको डुङ्गा लिबियाको तटीय क्षेत्रमा डुब्यो।
र एसिया कप छनौट खेल्न फिलिपिन्स जाने नेपाली फुटबल टोलीको विदाई, उत्कृष्ट प्रदर्शन गर्ने कप्तान विराज महर्जनको भनाई।
हवस् त, अहिलेलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती र डिलु पनि बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।